والہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی آدائہم اجمعین من الان الی قیام یوم الدین اما بعد فقد قال اللہ تعالی فی کتابہ المبین وہو اصدق القائلین وقوله الحق بسم اللہ الرحمن الرحیم فاقم وجھک للدین حنیفہ فطرۃ اللہ التی فطر الناس علیہا لا تبدیل لخلق اللہ ذالک الدین القیم ولکن اکثر الناس لا یعلمون صلوات بھیج دیجیے محمد و آل محمد پر. ایدان محترم آپ سے درخواست کروں گا, آپ کے علم میں بھی ہوگا غالباً کہ علامہ طالب جوہری صاحب قبلہ اللہ ان کو سلامت رکھے سخت علیل ہیں اور مقامی ہسپتال میں داخل ہیں, باوجوہ ہاسپٹل کا نام میں نہ لینا چاہتا ہوں نہ لے سکتا ہوں. تو آپ دعا کریں بحق بیمار کربلا پروردگار عالم ان کو صحت کاملہ و عاجل عطا فرمائے, تمام مریضوں کی شفا یابی کے لیے, اور ہمارے شادن دہلوی صاحب کو بھی شامل کر لیجیے گا اور جن ابھی مریضوں کے لیے کہا گیا آپ نے بھی, آپ کے بھی جہاں کے مریض ہیں, ان تمام مریضوں کی شفا یابی کے لیے بلند آواز سے ایک صلوات عنایت فرما دیجیے محمد و آل محمد پر. اللہم صل علی محمد. اب آئیے اصل مسئلہ آج شروع ہوتا ہے. ہم یہ بات تو کر رہے ہیں کہ دین حنیف ہی وہ راستہ ہے جس پر اللہ چاہتا ہے کہ تم سب چلو, یہی دین حنیف, وہی دین ابراہیم, وہی دین محمدی, سب کو چاہتا ہے کہ اس پر چلو, دعوت تھی اسی کے لیے, ایک لاکھ چوبیس ہزار انبیاء کو مبعوث کیا, اسی کے لیے ساری قربانیاں, اسی کے لیے ہجرتیں, ابھی کی نہیں مطلب انبیاء کے دور سے سب کی ہجرتیں انبیاء کی, اسی لیے ہجرتیں انبیاء کی قربانیاں, 70,000 کے لگ بھگ انبیاء کا شہید ہونا, 70,000 انبیاء بنی اسرائیل کے لگ بھگ, یعنی کچھ کم زیادہ الگ بات, لیکن مہاورتن کہا جاتا ہے کہ 70,000 انبیاء شہید, اور اس کے بعد پھر شہادتوں کا سلسلہ. تو خدا کے بندوں سوال کرنے والے ہم سے سوال کرتے ہیں اور ان کا سوال بجا ہے, تو خدا کے بندوں جس سسٹم کی آپ بات کریں, جس دین کی آپ بات کریں, جس نظام کی آپ بات کریں, وہ نافذ کہاں ہے, وہ کب ہوا, اب یہ تو بتا دیں گے کہ کب ہوا کب نہیں ہوا, لیکن بہرحال سوال ہے کہ جو ہم بتائیں گے مثالیں بھی دیں گے تو وہ تو بھائی چند محدود سالوں کی ہیں نا, چند سالوں کی ہوں گی جو مثالیں آپ کے سامنے دیں گے, لیکن سوال تو بڑا وسیع ہے نا کہ آج بھی 1400 سال سے لگے ہوئے ہیں جد و جہد کرنے میں, کہاں آیا کدھر آیا. اگر کسی گاؤں میں کسی چھوٹے سے علاقے میں, پاکستان میں بھی ایک چھوٹا سا علاقہ ایسا ہے, اب یہ الگ بات ہے کہ لوگوں کو اس کے نام سے چڑ ہے, کیا ہے لوگوں کو اس کے نام سے چڑ ہے, بہت سارے نام ایسے ہیں جن سے لوگوں کو چڑ ہوتی ہے, مطلب یہ کہ میں دیکھ رہا تھا ایک تبصرہ ایک ٹیلی ویژن کے اوپر, تو وہ دہشت گردوں کے خلاف بات ہو رہی ہے, سب بہت بڑھ بڑھ کے بولے تھے, میرا خون بہت کھول رہا تھا, یہ کیا ہو رہا ہے, جو اصل لڑ رہا ہے اس کا نام نہیں لے رہے, لیکن اللہ نے انہی میں سے ایک کے دل میں ڈال دی, اس کا بھی نام نہیں لینا چاہتا, بہت اچھا آدمی, بہت قابل آدمی, بہت پڑھا لکھا, ایسا نہ ہو خامہ خامے اس کا کالم بھی بند ہو جائے, اس کو ٹی وی پہ بلانا بھی بند کر دیا جائے. تو اس نے بڑے جوش سے کہا کہ مسئلہ یہ ہے کہ کوئی اس بات کو ماننے کو تیار نہیں, آپ بھی کہنے کو تیار نہیں, ہم بھی کہنے کو تیار نہیں, ان کے نام سے آپ کو چڑ ہے, جو دہشت گردوں سے لڑ رہے ہیں, جو دہشت گردوں کو مار رہے ہیں, ان کا نام آپ لینا نہیں چاہتے یہاں پہ, یہ سارے مسائل کی جڑ ہے, یہ سارے مسائل کی جڑ ہے, کیونکہ ان کا نام آپ لینا نہیں چاہتے جو دہشت گردوں سے لڑ رہے ہیں. بہت بڑا کالم نگار ہے, بہت بڑا صحافی ہے, اور میں سمجھا تھا کہ شاید آپ میں سے کچھ پہنچ گئے ہوں گے, اکثر پہنچ گئے ہوں گے, میرے آپ لوگوں کی خاموشی نے بتایا کہ آپ لوگ نہیں پہنچے گے کہ میں کس کو کہہ رہا تھا. صلوات بھیجیے محمد و آل محمد پر. خیر جناب, تو کہا جناب کہا کہ ان لوگوں کے نام سے ان کو چڑ ہے جو لڑ رہے ہیں دہشت گردوں, دہشت گردوں سے کون لڑ رہا ہے, آپ اور ہم لڑ رہے ہیں نا, اور تو کوئی نہیں لڑ رہا, جیسا آپ ساری باتیں کر رہے ہیں یہاں یہ یہاں وہ وہاں ایسا وہ ایسا وہ ایسا وہ ایسا, دہشت گردوں نے یہ کر دیا یہ کر دیا, کیسے ختم کیا جائے, کیسے ان کو ہٹایا جائے, کیسے مٹایا جائے, وہ کہ ان کا نام لے رہے ہو جو لڑ رہے ہیں, جنہوں نے مار مار کے بھس بھر دیا, جنہوں نے مار کے بتایا کہ کیسے مارا جاتا ہے ان کو, کیسے اپنے ملکوں کو آزاد کرایا جاتا ہے ان سے, کیسے ان کو نکالا جاتا ہے مار مار کے, عراق سے شام سے یمن سے بھی ان شاء اللہ بستر لپٹنے والا ہے, فکر آپ نہ کیجیے, آپ بالکل پریشان نہ ہو, میں تو ہمیشہ دیکھیے آپ کو یاد ہے شام کے معاملے میں 2011 سے تو مجھے یاد ہے جو میں چیخ رہا ہوں, اور ہمیشہ یہ تسلی دیتا تھا سب کو کہ پریشان مت ہونا, یہ شام وہ جگہ ہے جہاں دہشت گردوں کی شام ہو جائے گی, یہ شام وہ جگہ ہے جہاں دہشت گردوں کی شام ہو جائے گی, ریکارڈ بھی میرے جملے, تو میں آپ کو بتا رہا ہوں کہ یمن کی طرف سے پریشان بالکل بھی نہ ہونا, یمنی خود جانتے ہیں کہ انہیں کیسے لڑنا ہے، کیا کرنا ہے، اور کیسے ان کو قیامت تک کی ذلت اور رسوائی سے دوچار کرنا، ٹھیک ہے نا؟ تو ایسا ہے کہ جیسے آپ کے ملک میں بھی ایسے علاقے ہیں چھوٹے چھوٹے، نہیں لینا چاہتا ورنہ سارے چور ڈاکو وہیں پہنچ جائیں گے، چلو یہاں کا بھی سسٹم خراب کرو، کہ جہاں آج بھی نہ بینک پہ کوئی سپاہی ہے نہ گارڈ ہے، جہاں دکانیں کھلی رہتی ہیں۔ ایک صاحب نے ایک پروگرام کیا تھا، وہ ایک ہی بار ہوا، ریپیٹ بھی نہیں ہوا، ان کا کہ یہ کیا کر دیا تم نے، کیونکہ اسے بھی بعد میں پتا چلا کہ یہ تو سارے کے سارے، سمجھئے نا، اس کو پروگرام چلانے کے بعد معلوم ہوا کہ ان کا بھائی یہ کیا تم نے غضب کر دیا۔ وہ یہ بتا رہا تھا کہ پاکستان میں ایک علاقہ ایسا ہے جہاں اتنے دیندار لوگ ہیں کہ اذان ہوتی ہے دکانیں کھلی چھوڑ کے چلے جاتے ہیں، بینک پہ کوئی پیرا نہیں ہوتا، سونا ہاتھ میں لے کے جا رہے ہیں، پیسے کی بوری بھر کے ایسے لے جا رہے ہیں جیسے کوئی سبزی لاد کے، آلو پیاز کی بوری کوئی لے جاتا ہے، کیسے لاد کے لے جانے کا، ایک جگہ ہے ایسی، سمجھ گیا؟ ایک تو اس کے اوپر ایک گن گا رہے کہ وہ ایسی جگہ، آپ ہی دیکھیں آپ سمجھیں گے کہ معجزہ ہے۔ یہ میں کسی پرستان کی بات کر رہا ہوں، وہ فخر سے کہتا ہے، آپ بھی فخر کیجئے اس بات پر، وہ کہتا ہے کہ یہ وہ واحد جگہ ہے جہاں پولیس رشوت نہیں لیتی۔ وہ پتا نہیں پولیس بھی ہے کہ نہیں ہے، وہ صلوات بھیجیے محمد آل محمد پر۔ جی میں خود گیا ہوں، میں خود اس جگہ گیا ہوں بھائی، میں خود اس جگہ گیا ہوں، وہاں رشوت کا تصور ہی نہیں، بےمانی کا تصور ہی نہیں، کم تولنے کا تصور ہی نہیں۔ ایک ہی بار پروگرام چلا، چل گیا، بعد میں اسے پتہ چلا بھائی یہ کیا پروگرام تو نے نشر کر دیا، یہ سارے تو شیعہ ہیں۔ کیا ہیں؟ شیعہ۔ تو اگر اس دنیا میں نہیں، اس ملک میں بھی اگر کوئی ایک چھوٹی سی جگہ جس نے اسلامی نظام کا عملی نمونہ پیش کیا ہے، تو بتا دیا نا کہ جب ایک چھوٹے سے علاقے میں یہ دین، یہ نظام چل سکتا ہے، تو اگر پورے ملک اور پوری دنیا کا نظام علی والوں کے ہاتھ میں آئے تو اسی طرح چلائیں گے۔ جی اس علاقے کے لوگ اس مجلس میں بیٹھے ہیں، خوش ہو رہے ہیں، میں ان کے چہروں کی خوشی دیکھ رہا ہوں ماشاءاللہ، لیکن وہ جانتے ہیں کہ میں نام کیوں نہیں لے رہا ہوں، ویسے بتا دوں گا آپ کو، لیکن نام لوں گا پھر اس کے پیچھے پڑ جائیں گے، اس علاقے کے یہاں بےمانی لاؤ، یہاں بےمانی کیوں نہیں ہے، یہاں بےمانی لاؤ۔ وہاں کی جیل میں 12 آدمی تھے ٹوٹل جب میں گیا تھا، وہ 12 میں سے ایک بھی مقامی نہیں تھا، سب باہر کے تھے۔ وہ جیل بھی ایسی تھی کہ جیسے آپ کی کوئی ہوٹل، جائیے ہو کے گھوم کے آ جائیے اندر سے، بالکل تصور نہیں تھا جرائم کا، تصور نہیں ہے وہاں پہ، تو ہے نا، کیوں کیوں آپ جانتے ہیں آپ؟ اس لیے کہ وہاں ہر دوسرے تیسرے گھر میں ایک عالم ہے، دوسرے تیسرے گھر میں ایک عالم ہے، جو بچپن سے بچوں کی تربیت اسی پر ہو رہی ہے کہ حلال حرام کیا ہے، حلال کیا ہے، حرام کیا ہے، اللہ کا قانون کیا ہے۔ تو جہاں بھی اللہ کے بنائے ہوئے قانون پہ عمل ہوگا وہاں عدل و انصاف ہوگا، اور جہاں اسلام کو، جس کہتے ہیں کہ اللہ کا قانون ہے دیا ہوا، اور جہاں اس اسلام میں بھی انسان اپنا قانون گھسیڑے گا، یا اس اسلام کو بھی دوسرے کہیں گے کہ نہیں اللہ کا قانون نہیں ہے، یہ تو ایک انسان نے بنایا ہے، یعنی تہمت لگاتے ہیں کس پر؟ پیغمبر ختم مرتبہ صلی اللہ علیہ وآلہ وسلم پر۔ تو وہاں سے جھگڑے نہیں بھائی، اللہ کا بنایا ہوا قانون۔ اور خود مسلمانوں کے اندر دیکھ لیجئے کہ جہاں جہاں تک اللہ کے بنائے ہوئے قانون پہ عمل کرتے ہیں وہاں جھگڑا نہیں ہے، جہاں جہاں تک اللہ کے بنائے ہوئے قانون پر عمل کرتے ہیں وہاں جھگڑا نہیں ہے، جہاں اپنے ٹانگ اڑاتے ہیں، جہاں اپنا قانون گھسیڑتے ہیں۔ دیکھیے اللہ ایک، کوئی جھگڑا نہیں، لا الہ الا اللہ، کوئی جھگڑا نہیں، محمد رسول اللہ، کوئی جھگڑا نہیں، ایسا ہے نا، محمد کوئی جھگڑا نہیں، قبلہ ایک، اس پہ کوئی جھگڑا ہے؟ اللہ کا قانون ہے نا، قبلہ ایک، سزائیں اللہ نے دی، تو اگر ان پر بھی عمل ہوتا تو کوئی جھگڑا تھا؟ نہیں تھا۔ حقوق اللہ نے بتائے، ان پر عمل ہوتا کوئی جھگڑا ہوتا؟ نہیں ہوتا۔ فرائض اللہ نے بتائے، ان پہ عمل ہوتا کوئی جھگڑا ہوتا؟ نہیں ہوتا۔ عبادات کا حکم کس نے دیا؟ اللہ نے دیا، ان پہ عمل ہوتا تو کوئی جھگڑا ہوتا؟ نہیں ہوتا۔ جن ہستیوں کے احترام اور محبت کو اللہ نے واجب قرار دیا، ان پر عمل ہوتا تو جھگڑا ہوتا؟ نہیں ہوتا۔ جن سے اللہ نے دور رہنے کا اعلان کیا، وہ قابیل سے لے کے یزید تک، علامات ہیں نا بھائی، فرعون نمرود، یعنی جس جس نے ظلم کیا، جو جو ظالم ہے۔ آپ عجیب بات ایک دیکھیے جو آپ حل کرنا چاہتا ہوں آج مسئلہ، لوگ یہی کہتے ہیں کہ صاحب آپ اتنا ذکر کیوں کرتے ہیں مظالم کا، وہ بھی آل رسول کا معاذ اللہ توبہ توبہ, آپ خام خامے ظلم ہوا معاذ اللہ ان کی توہین ہوئی, آپ بیان کیے جا رہے ہیں, آپ بیان کیے جا رہے ہیں. نہیں, یہ بھی تو اللہ کا قانون ہے قرآن میں کہ نہیں, جس نے مظالم کیے ہیں ان مظالم کو پورا کا پورا بیان کرو. مثال دیتا ہوں, اگر آپ کی مجھے میری کہیں کسی جگہ توہین ہو جائے, کوئی نہ دیکھے, تو میں کوشش کیا کروں گا کہ کسی کو نہ بتاؤں, ایسے ہی ہے نا, کوشش کیا کروں گا کسی کو نہ بتاؤں, کسی کو احساس نہ ہو میری توہین ہوئی ہے. لیکن قرآن مجید نے, خود قرآن مجید نے پیغمبر ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم کو صلوات بھیجی محمد آل محمد پر, کیا کیا کہا, کیا کیا کہا ان ظالموں نے, کفار قریش نے معاذ اللہ مجنون کہا, قرآن نے لکھا کہ یہ مجنون کہتے, ساحر کہا, مجنون کہا, شاعر کہا, اور نامعلوم کیا کیا کہا. تو جتنے بھی وہ ظلم کر رہے تھے قرآن نقل کرتا جا رہا تھا, بتا رہا تھا کہ جو بھی ظلم کرے مظلوم پر قیامت تک ان مظالم کو بیان کرتے رہنا تاکہ ظالم کو پہچاننے میں دشواری نہ ہو. ظلم کرنے والے کو پہچاننے میں دشواری نہ ہو, آسانی سے پہچان سکو کہ یہ دشمن ہے, یہ ظالم ہے. تو مظالم کو بیان کرنے کا قانون اللہ نے دیا, بیان کرتے رہو, اسی لیے بیان کیا جاتا ہے. تکلیف کسے ہوگی؟ فرعون کے گھر والوں کو ہوگی نا, نمرود کے گھر والوں کو ہوگی, اور کسی کو میں نہیں کہہ رہا ہوں, چلو یزید کے گھر والوں کو ہوگی. یہ آج جنہیں تکلیف ہو رہی ہے ان کا کس گھر سے تعلق ہے مجھے نہیں معلوم, یہ خود ہی بتا دیں گے کہ ان کا کس گھر سے تعلق ہے. بھائی ہم یزید کو برا بلا کہہ رہے ہیں, جو مظالم وہ بیان, آپ کیوں پریشان ہیں کہ نہیں یہ مظالم بیان نہ کرو, ہم بیان کر رہے ہیں نا, ہم یہ مظالم بیان کر رہے ہیں. مظالم کو بیان کرنا قانون ہے اللہ کا, ایسا نہیں ہو سکتا کہ کوئی ظلم کر کے جائے. نہیں دیکھا کسی نے فرعون کو حضور کے زمانے میں جب یہ وحی نازل ہو رہی ہے, نہیں دیکھا کسی نے نمرود کو, پروردگار کیوں ذکر کر رہا ہے ان کے مظالم, کہ وہ عورتوں کو, مردوں کو قتل کرتے تھے, عورتوں کو کنیزی میں لے لیتے تھے, بنی اسرائیل کے مردوں کو قتل کرتے تھے, عورتوں کو کنیزے میں. کیوں کیوں ذکر کر رہا ہے اللہ عورتوں کو کنیزے میں لینے کا, مطلب کیا ہے جانتے ہیں نا, اس کی تشریح کی ضرورت تو نہیں ہے مجھے کہ اس زمانے میں عورتوں کو کنیزے میں لینے کا کیا مطلب ہے. ارے آج بھی یہی مطلب ہے, کل بھی وہی مطلب تھا, کنیزے میں لینے کا ایک ہی مطلب ہے, کنیزے میں لیتے. لیکن پروردگار ذکر کر رہا ہے, کیوں یاد رکھو, کیوں بیان کیا جائے, کہ مظالم کو بیان کرتے رہو تاکہ ظالم کو انجام تک جب پہنچایا جائے تو تمہیں اس پر کوئی ترس نہیں آئے. ظالم کو جب انجام تک پہنچایا جائے, کسی مومن کو ابھی چند سال پہلے بھی اگر کوئی ظالم انجام کو پہنچا, میں جانتا ہوں کہ کسی مومن کو کوئی تکلیف نہیں تھی, تکلیف انہی کو تھی جو ان ظالموں کی حمایت کرتے تھے. تکلیف کس کو تھی؟ انہی کو تھی. تو لہذا دین اگر اس وقت تک کہ جب تک اللہ کے قوانین کو مانا جا رہا ہے, میں نے مثالیں دے دی کہ آج بھی ایسے ہیں جگہ آپ کے ملک میں کہ جہاں پورا دین نافذ ہے جناب, وہاں عدالت میں فیصلہ نہیں ہوتا, وہاں قاضی کے پاس, عالم کے پاس فیصلہ لے کر جاتے ہیں لوگ, اپنے مقدمے وہاں لے کر جاتے ہیں, وہاں جعلی طلاقیں. ارے چھوڑیے, لوگ ناراض ہو جائیں گے, صلوات بھیج دیجئے محمد آل محمد پر. یار اللہ نے ایک قانون بنایا, ازدواجی قانون بنایا اللہ نے, طریقہ بتایا نکاح کا, طلاق کا. مولویوں کو گالیاں دیتے ہو اور ڈھونڈتے اسی مولوی کو جو 8,000 روپے لے کے تمہاری مرضی کی طلاق پڑھا دے. تم مجرم نہیں ہو, یعنی تم سے مراد مخاطب آپ نہیں ہیں میرے جو یہ کام کرتے, میں ان کو کہہ رہا ہوں. ڈھونڈ رہے ایسے مولوی, اچھا یہ مولوی تو منع کر رہا ہے بھائی, حسن دفر نے تو منع کر دیا کہ نہیں بھائی یہ شرعی راستہ نہیں ہے, ایسے نہیں ہوتا کہ آپ نے کہا اور میں نے طلاق لکھ کے دے دی, ایسے کیسے ہو جائے گا. نوٹس جاری ہوگا, بلایا جائے گا, دونوں خاندانوں کو بٹھایا جائے گا, ان کے بڑوں کو بٹھایا جائے گا, جو اللہ اور رسول کا بنایا ہوا دین ہے, جو طریقہ ہے اس پر عمل کیا جائے گا نا بھائی. آپ نے کہا یہ تو نہیں مان رہا, چلو فلاں کے پاس چلو, لو بھیا یہ 10,000 روپے, تو وہی 10,000 روپے والا, وہ تو پڑھائی محلے میں, پڑھائی گھر میں ہے, اس نے تو بھیس اسی لیے بدلا ہے, لباب ملما, کیا کہتے ہیں ملما, اسی لیے چڑھایا ہے اس نے, اصلی تھوڑی ملما چڑھا لیا ہے, گھر میں بیٹھے بیٹھے ملما چڑھا لیا ہے, لباس پہن لیا ہے. آپ کے سامنے نہ معلوم کتنوں نے ایسے لباس پہن لیے اور آپ ان کو قبول کرتے ہیں, قبول کرتے ہیں, آپ کا کیا قصور, ٹھیک ہے چلو یہ تو پڑھ دے گا, اسی سے لکھوا لو, ہو گئی طلاق. کیا کر رہے ہو, خاندانوں کے خاندان تباہ ہو گئے, हराम हलाल हो रहा है, हलाल हराम हो रहा है, हराम हलाल हो रहा है, निकाह पर निकाह हो रहे हैं, पूरे मुआशरे की बात कर रहा हूँ जनाब। ये मसला ना छेड़ूँ तो फिर मैं कहाँ जाऊँ, कौन बताएगा, और कोई तो बताता भी नहीं है मसाइल आपको। इसलिए मेंबर से बता रहा हूँ कि हज़ारों का मजबूत खुदा के बंदो, कम से कम इस शरीयत का तो पास करो कि अगर निकाह का कोई तरीका है तो जुदाई का भी कोई तरीका है। ये इस तरह से थोड़ी होता है काम, बहुत माजरत के साथ। तो अब बताइए कि उसमें दीन का क्या कसूर है? तो वो दो नंबर बाल तुमने खुद ढूंढा हुआ है, लेकिन जहाँ पे हैं उलमा वहाँ फैसले लेकर जाते लोग, कोर्टों में नहीं जाते, अदालतों में नहीं जाते। लेकिन अब हमारा माहौल ऐसा है कि जब तक कोर्ट की डिग्री जारी ना हो, कोर्ट की तलाक जारी ना हो, तो मौलवी की तलाक भी बेकार है पाकिस्तान के कवानीन के एतबार से। हाँ, अगर पर्सनल लॉ अपना मनवा लिया होता तो हमें कोर्टों की ज़रूरत भी ना पड़ती, लेकिन उस तरफ तवज्जो किसकी है, उधर किसी की तवज्जो नहीं है। तो जो अल्लाह के बनाए हुए कवानीन हैं वो हमेशा एक जैसे हैं, हमेशा से एक हैं, जिस तरह से भी है उनमें कोई तब्दीली का इम्कान। लन तजद अल सुन्नतिल्लाह तब्दीला, अल्लाह की सुन्नत को, अल्लाह के कानून को तुम कभी भी उसमें तगय्युर और तब्दीली नहीं पाओगे, कभी कोई तब्दीली नहीं आएगी। यही कानून है जो 1400 साल पहले नाजिल हुआ, वही कानून चल रहा है 1400 साल पहले नहीं। आइए आज दो कदम आपको आगे बढ़ाता हूं। अब तैयार हैं आप नया मतलब सुनने के लिए इंशाल्लाह? तो बुलंद आवाज से एक सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। देखिए जनाब इब्राहिम का सहारा मैं हर जगह लेता हूं, क्योंकि जनाब इब्राहिम ही के बारे में ना, अना अव्वलुल मुस्लिमीन, सबसे पहला मुसलमान मैं हूं। नाम वैसे जनाब आदम तक सब एक ही, लेकिन जिसे अल्लाह ने नाम दिया, कहां नाम दिया? वइस्काल रब्बहु अस्लिम, जब इब्राहिम से उनके रब ने कहा ए इब्राहिम मुसलमान हो जाओ। वइस्काल रब्बहु अस्लिम, अमर का सीगा है तस्लीम हो जाओ, तस्लीम हो जाओ यानी मुसलमान हो जाओ। मुसलमान का माना ही तस्लीम हो जाना है, अल्लाह की बारगाह में सरे तस्लीम खम कर देना है, यह है मुसलमान, जो पूरा का पूरा तस्लीम हो गया अल्लाह के सामने। वइस्काल रब्बहु अस्लिम, इब्राहिम तस्लीम हो जाइए, मुसलमान हो जाइए। काला अस्लम तो लिरब्बिल आलमीन, ए परवरदिगार, जनाब इब्राहिम ने कहा ए परवरदिगार, ए आलमीन के रब, गवाह रहे मैं मुसलमान हो गया, मैं तस्लीम हो गया तेरी बारगाह में। कैसे मुसलमान? आगे बढ़िए आगे वाली आयत में, वस्सबहा इब्राहीमो बनी है व याकूब या बुनैया इन्नल्लाहस्तफा लकुमुद्दीन वला तमूतुन्ना इल्ला व अंतुम मुस्लिमून। अब ये पूरी बात मुसलमान तक आ गई। और ये कौन सा दीन है? ये इस्लाम क्या है जिसका ऐलान जनाब इब्राहिम से कराया गया, जनाब नूह के बाद हजारों साल के बाद, अब ऐलान कर दीजिए, अब इस्लाम का ऐलान कर दीजिए। इससे पहले लफ्ज इस्लाम नहीं आ रहा था मगर सब मुसलमान थे। कोई बात पहुंचाना चाह रहा हूं आप तक, जनाब आदम भी मुसलमान, शीस मुसलमान, इदरीस मुसलमान, नूह मुसलमान, नूह की औलाद में एक ना एक जुर्रियत में सब मुसलमान, मगर ऐलान करने का वक्त नहीं आया। जब ऐलान करने का वक्त आया तो इब्राहिम अकेले थे, अकेले थे, मगर अल्लाह का हुक्म आया ऐलान कर दीजिए, अपने इस्लाम का ऐलान कीजिए। जौजा ईमान लाई, भांजा ईमान लाया, तीन आदमी, मगर वक्त आ गया था कि अब मुसलमान होने का ऐलान कर दीजिए। तो हर ऐलान का एक वक्त मुकर्रर होता है। मौला रसूल पहले भी थे, मौला अली पहले भी थे, लेकिन एक मकाम आया, अब कोई माने या ना माने, रसूल अब वक्त आ गया, दीन मुकम्मल हो गया, निजाम मुकम्मल हो गया, अब इस निजाम के मुहाफिज के ऐलान करने का वक्त आ गया। कोई माने या ना माने, या अय्युहर रसूल बल्लिग मा उन्ज़िला इलैका मिन रब्बिक, जैसे इब्राहिम ने किसी की परवाह किए बगैर अपने इस्लाम का ऐलान किया था, बिल्कुल उसी तरह अल्लाह के रसूल ने किसी की परवाह किए बगैर अपनी और अली की मौलायत का ऐलान किया था। बस एक सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। बस ऐलान हो गया इस्लाम का, वबस्सा बेहा इब्राहिम, इसी इस्लाम की वसीयत की। किसने? इब्राहिम ने। उसे इब्राहिम ने नहीं, इब्राहिम के पोते याकूब ने। वबस्सा बेहा इब्राहिम और बनी है व याकूब, इब्राहिम और याकूब ने अपने बेटों को भी, दुनिया माने ना माने, कायम रहना इस्लाम पे बाकी रहना, यही तो मैं दलीलें देता हूँ लोगों को। क्यों अपनी आखिरतें ख़राब कर रहे हो? हुजूर के बाप दादा को, हुजूर के माँ बाप को, हुजूर के वालदेन को, हुजूर के अजदाद को, माज़ल्ला माज़ल्ला सद माज़ल्ला हज़ार माज़ल्ला कुफ्र की तोहमत लगाते हो। कुरान तो पढ़ो, क्या कहा? ववस्सा बिहा इब्राहिम व बनी है व याकूब, और यही वसीयत की इब्राहिम ने अपने बेटों को, याकूब ने अपने बेटों को। क्या वसीयत की? या बुनैया, ऐ हमारे बेटो, यानी बनैया से मुराद यहाँ औलाद है, क्योंकि जब कसरत का हुक्म लगे तो मुजक्कर का सीगा आ जाता है। समझ में है ना बात? जैसे देखिए पंजतन में एक मासूमा है ना, मासूम कौनन है ना, लेकिन बाब तकलीब में ज़मीर कौन सी आई है? मुजक्कर की। इन्नमा युरीदुल्लाह लियुज़हिबा अनकुम अर-रिज्स, हालांकि अंदर मौनस है मगर बाब तकलीब। तो यहाँ बुनैया से मुराद खाली बेटे मुजक्कर नहीं है, बुनैया से मुराद है औलाद की सारी सारी औलाद। जैसे देखे ना, बनी फला, बनी कहतान, बनी फला, बनी तमीम, बनी हाशिम, बनी फल, बनी है ना सर, क्या मतलब है? बेटा मुराद थोड़ी है, औलाद, आल मुराद, आले फला, आले फला, आले फला। अब समझ में आ गई बात? अब क्या फरमाते दोनों? या बुनैया, ऐ हमारे बच्चों, ऐ हमारी औलादो, इन्नल्लाहस्तफा लकुमुद्दीन, अल्लाह ने तुम्हारे लिए चुन लिया, पसंद कर लिया, इख्तियार कर लिया इस दीन को। किस दीन को? जिसका पहले जिक्र हो गया, काला असलम तो लिरब्बिल आलमीन। जनाब इब्राहिम ने फरमाया, ए परवरदिगार मैं तस्लीम हो गया, मैं मुसलमान हो गया। लेकिन अब भी अगर किसी को शक है, आगे बिल्कुल बात वाज़े हो जाएगी, ज़रा सा बात आगे बढ़ेगी बिल्कुल वाज़े होकर सामने आ जाएगी। फरमाते या बुनैया इन्नल्लाहस्तफा लकुमुद्दीन, अल्लाह ने तुम्हारे लिए ये दीन पसंद कर लिया, चुन लिया। फला तमूतुन्ना इल्ला व अंतुम मुस्लिमून, और देखो तुम्हें मौत ना आए, इस दुनिया से ना जाना, मगर किस दीन पर? कि तुम्हारा दीन होना चाहिए इस्लाम, मुसलमान की हालत में मरना। अब समझ में आया क्यों नमाज जनाजा में अल्लाहुम्मा अग़फिर लिल मोमिनीन वल मोमिनात वल मुस्लिमीन वल मुस्लिमात, क्यों? मुसलमान कब से है? इब्राहिम के जमाने से मुसलमान है। जब हम दुआ कर रहे होते हैं तो सिर्फ मौजूदा मुसलमान मुराद नहीं होती। बहुत सारे लोग परेशान हो जाते हैं नमाज जनाजा में जब ये दुआ पढ़ी जाती है। अब दुआ से समझ में आ गया कि कुरान मजीद ने क्या कहा है उनको? फला तमुतुन्ना इल्ला वअंतुम मुस्लिमून, तुम्हें मौत ना आए सिवाय इसके कि तुम मुसलमान होकर मरना। और मेरा भी सामान हो गया है क्योंकि कुछ लोगों ने सोना शुरू कर दिया, मैं जल्दी ख़त्म कर रहा हूँ। भैया आके खोल लो, सलावत भेजिए मोहम्मद आले मोहम्मद। जय अल्लाहुम्म सल्लम। वो मैं ऊपर बैठा हूँ ना, मुश्किल ये है कि हूँ तो छोटा सा इंसान लेकिन ऊपर बैठा हूँ, नीचे जिसकी आग बंद होती मुझे नज़र आ जाता है। और मैं समझ जाता हूँ कि मैं ऐसे खामखा में फजूल बोले चला जा रहा हूँ, लोगों को तो नींद आ रही है। एक बार और बुलंद आवाज़ से एक सलवात इनायत फरमा दीजिएगा। देखिए मासूम बच्चे को ना छेड़िएगा, मैं उनको नहीं कह रहा हूँ, अगर मासूम बच्चा वो बेख्तियार होता है उसको नींद आ जाए तो वो और सोते में भी प्यारा लगता है। मासूम बच्चे मेरी मुराद नहीं, गोद में बच्चा आपने उसको झंझोड़ना शुरू कर दिया, नहीं ऐसा ना करें। मैं उनको कह रहा हूँ जो मासूम बच्चे नहीं हैं, बड़े बच्चे हैं। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। फला तमुतुन्ना फला तमुतुन्ना, और इधर उधर भी ना देखिए, जब मैंने नहीं देखा, अगर कोई इधर सो रहा होता है तो मैं उधर देखता हूँ ताकि उसकी इज्जत नफ्स महसूस रहे, खामखा में लोग उसको ना छेड़ना शुरू कर दें। हमारी मुश्किल भी ना इंतज़ार में रहते हैं कि किसको छेड़ना है, ये भी मुश्किल है पूरी कौम की, है ना? ऐसा सुबह से शाम तक ऐसे ही होता है। फला तमुतुन्ना इल्ला वअंतुम मुस्लिमून, मरना मत, दुनिया से मत जाना, मगर हालत इस्लाम पर जाना। कैसे जाना? मुसलमान। तो बस सिलसिला कहाँ तक मिल गया इस दीन का, जिसे अल्लाह ने दीन के तौर पर पसंद किया है। दीन क्या मतलब? अल्यौमा अकमलतु लकुम दीनकुम, غدیر نہیں پڑھنے جا رہا, وہ تو آپ سارا سال سنتے رہتے ہیں, جہاں جہاں موقع ہوتا ہے پڑھ دیتا ہوں میں ایک جملہ, جیسے آج بھی پڑھ دیا ایک جملہ, نہیں, دین کی بات. دین کامل ہو گیا. کیا مطلب دین کامل ہو گیا؟ توزیع المسائل مکمل ہو گئی. کیا ہوا؟ تحفۃ العوام مکمل ہو گئی, مفاتح الجنان مکمل ہو گئی, وظائف الابرار مکمل ہو گئی. کیا مکمل ہو گیا؟ دین مکمل ہو گیا. یہ دین کے اندر ہیں سب. یہ نہ سمجھے گا کہ ان کی کوئی ضرورت ہی نہیں ہے. نہیں, ان کی ضرورت کی ضرورت کے بغیر کیسے چلیں گے؟ کون آپ کی ہدایت کرے گا؟ کون آپ کی رہنمائی کرے گا؟ کہاں سے احکام لائیں گے؟ احکام کی ضرورت تو پڑے گی بیٹا, بچ تو نہیں سکتے ہو. زندگی میں کہیں نہ کہیں پھنسو گے, پوچھو گے ضرور کہ اب کیا کروں, کس سے پوچھوں. تو وہ اسی سے پوچھنا جس نے تمہیں تکلیف سے بھگا دیا, اسی سے پوچھنا جس نے تمہیں تکلیف سے باہر نکال دیا, اسے پوچھنا کہ بھائی یہ مسئلہ آ گیا, زندہ مرنے کا, مردے کا مسئلہ آ گیا, زندہ کا مسئلہ آ گیا, طلاق کا مسئلہ, اب میں کیا کروں, کہاں جاؤں؟ مجبور ہو نا. جو اس نکالتے ہیں وہ بھی مجبور ہو جاتے ہیں, ہمارے پاس بھی آتے ہیں ایسے کچھ لوگ, تو ہم ان سے یہی پوچھتے ہیں کہ بھائی اب میں آپ کو بتاؤں گا تو پھر آپ میری تقلید میں آ جائیں گے سرکار. تو بتائیے, میری تقلید میں آنا پسند ہے یا اس کی تقلید میں جس کی میں تقلید کر رہا ہوں؟ جی ایسا ہوتا ہے, ایسا ہوتا ہے. باتیں کرنا بہت آسان ہوتا ہے, عملی زندگی میں بچنا بڑا مشکل ہے. کہاں جائے گا بچ کے, کہاں جائے گا بچ کے؟ بڑی بڑی کتابیں لکھ دیں, اور ایسا بیوقوف اور احمق انسان ہے کہ ان کتابوں میں سارے حوالے علماء کے دے رہا ہے. شیخ صدوق نے یہ لکھا, جب تو شیخ صدوق کو مانتے ہی نہیں تو ان کے حوالے کیوں دے رہا ہے؟ شیخ طوس نے یہ لکھ مارا, شیخ طبرسی نے یہ لکھ مارا, حر عاملی نے یہ لکھ مارا, فلاں اخباری, فلاں اخباری, فلاں اخباری. جب تو ان سب کو مانتے ہی نہیں تو حوالے کہاں سے لا رہا ہے؟ تو پھر حوالے ان کے لا جن کا ان علماء سے کوئی تعلق نہ ہو. اب وہ کون ہو سکتے ہیں؟ وہ پینٹاگون میں ملیں گے, MI6 میں ملیں گے, موساد میں ملیں گے. اس سے زیادہ صاف کہہ سکتا ہوں؟ اس سے زیادہ صاف نہیں کہہ سکتا. تو اگر تجھے پینٹاگون کی تقلید کرنی ہے تو جا کر لے, موساد کی تقلید کرنی ہے جا کر لے, MI6 کی تقلید کرنی ہے جا کر لے. ہمارے لیے اتنا ہی کافی ہے کہ ہمارا رہبر و رہنما پردہ غیب میں بھی گیا ہے نا, تو ہمیں لاوارث چھوڑ کے نہیں گیا, ہمیں ان کے حوالے کر کے گیا ہے, ہمیں ان کے حوالے کر کے گیا ہے جن کے ناموں سے یہ پینٹاگون بھی لرزتا ہے. تم وہاں سے لیتے ہو مال, جب جا کے لوگوں کو بگاڑتے ہو, اور یہاں ان کے قدموں میں زر و جواہر کے ڈھیر لگ جاتے ہیں اور یہ نظر اٹھا کے نہیں دیکھتے. ادھر آپ کہیں گے لو جی زیادہ ہی تعریفیں کرنے لگے, میں تو تعریف کر بھی نہیں سکتا اپنے مراجع الزام کی کس منزل پر ہیں, یہ تو جاننے والے جانتے ہیں. ایک صلوات بھیجیے محمد آل محمد پر, ایسے ہی ہے. بس وہاں تک دیا اسلام, یہ دین ہے پورا دین. الیوم اکملت لکم دینکم, کیا مطلب؟ یہ کتابیں, یہ احکام مکمل نہیں, یہ تو سب آ چکے تھے. جب دین مکمل ہونے کی آیت آئی تو کیا احکام نہیں آ چکے؟ آ چکے نا احکام, نماز, روزہ, حج, زکات, جہاد سب ہو گیا, خم, زکات سب کچھ ہو گیا. سب ہو گیا کہ نہیں ہو گیا؟ سارے احکام آ گئے. پھر کیا چیز ہے؟ الیوم اکملت لکم دینکم. اب اس کا محافظ چاہیے, یعنی قوت نافذہ. کیا کہتے ہیں؟ ہمارے یہاں بھی یہی استعمال ہوتی ہے, رٹ رٹ رٹ. آپ کے ماشاءاللہ بڑی اچھی رٹ ہے, ہر محلے کی اپنی رٹ ہے, پتا ہے نا آپ کو. ہمیں اتنا تقسیم در تقسیم در تقسیم, پہلے خالی صوبوں کا مسئلہ تھا, پھر زبانوں کا مسئلہ ہوا, پھر اس کے بعد برادریوں کا مسئلہ, پھر سکڑ کے شہروں کا مسئلہ, پھر محلوں کا مسئلہ, اپنے اپنے محلوں کی رٹ. ایسے جگہ پہ ہم کو لا کے کھڑا کر دیا ہے کہ آگے نہ معلوم کتنے سال لگیں گے سدھرنے میں, بشرطے کہ صحیح لوگ آ جائیں, تو ورنہ تو کوئی آثار نظر نہیں آتے. اللہ رحم کرنے والا ہے. ہمیشہ دعا یہی کرتا ہوں کہ بار الہ ہماری کوتاہیوں کو بخش دے اور ہمارے ملک کو محفوظ کر دے, ہماری سرحدوں کو محفوظ کر دے. عزاداروں یہ بات دل سے کیا کرو, تمہیں نہیں معلوم ان آوارہ وطن لوگوں سے پوچھو جن کا وطن نہیں ہے. ڈرو, یہ بہت بڑا پروپیگنڈا چل رہا ہے نا پاکستان کے خلاف بھی, بڑی بڑی بات ہے, بڑے بڑے جگادری بیٹھے ہیں, یہ سب ایجنٹ ہیں ایجنٹ, لیکن تمہیں اندازہ نہیں ہے کہ آوارہ وطن لوگوں کا انجام کیا ہوتا ہے. پوچھو فلسطینیوں سے, پوچھو کشمیریوں سے, اور بہت سارے ملک دنیا میں, پوچھو ان کے لوگوں سے جن کا وطن نہیں ہے. تو خدا کا شکر ادا کرو, تاریک و تنگ ہی صحیح اپنی گلی تو ہے, ایسے ہی ہے نا, تاریک و تنگ ہی صحیح اپنی گلی تو ہے. تو خدا کے بندو اس اہمیت کو سمجھو. یہ بار بار جو میں تکرار کرتا ہوں نا, تو آپ مجھے جانتے ہو, किसी के कहने पे मैं नहीं चलता, किसी को डिक्टेशन भी मुझे नहीं दे सकता, ये मेरा अपना शऊर है और मेरे रहबरों का दिया हुआ शऊर है। बार बार आपको बता रहा हूँ कि हमारे रहबरों का हुक्म है, हमारे रहबरों का हुक्म है कि खबरदार ऐसी किसी साजिश का हिस्सा न बनना जो हुकूमत तुम्हारे वतन के खिलाफ हो रही, जो तुम्हारी सरजमीन के खिलाफ। बार बार ये आप तक मैं हुक्म पहुंचा रहा हूं और असल अल्फाज नहीं पहुंचा रहा क्योंकि आप बर्दाश्त नहीं कर सकेंगे। आप कहेंगे ये यकीनन कहीं से लाइन लेकर आ रहे हैं। हाँ, लाइन तो मैं लेकर आ रहा हूँ, लाइन मेरी है। मेरी लाइन कहाँ मिलती है? करबला से मिलती है, मशहद से मिलती है, कुम से मिलती है, नजफ से मिलती है। जिसको पकड़ना है पकड़ लो, मैं तो छुपा नहीं रहा, मैं तो नहीं छुपा रहा, मेरी ढोरियाँ यहाँ से हिलती हैं। जिसको एतराज़ है कर लो भाई एतराज़, जो लिखना है लिख मारो, सोशल मीडिया पे फेंकना है जो मैटर वो फेंक दो, मुझे कोई परवाह नहीं। मैं तो साफ तौर पे बता रहा हूँ आपको कि मेरी ढोरियाँ यहाँ से हिलती हैं। मेरी ढोरी अल्हम्दुलिल्लाह पेंटागोन से नहीं हिलती, MI6 से नहीं हिलती, मुसाद से नहीं हिलती, वो हिला भी नहीं सकते। वो एक ही सूरत हो सकती है कि जब मेरी जबान को काट दिया जाए, मुझे मार दिया जाए। इंशाअल्लाह दुआ कर रहा हूँ क्योंकि मुस्तकबिल का हाल पता नहीं होता किसी को। परवरदिगार साबित कदम रखे बस, हमेशा सलावात भेज दीजिए मोहम्मद आले मोहम्मद पर। ऐसे ही है तो खुदा के बंदो, लाखों करोड़ों लोगों की दुआएं यही तो असासा होता है। कितना माल मिल जाएगा इनसे पूछो तो सही, जिनको माल मिल रहा है क्या कर लोगे? कितने बंगले, कितनी कोठियां, कितनी कारें, कितना प्रोटोकॉल, यही मिलना है ना, ले लो, जो कुछ मिल रहा है ले लो, क्या करोगे इसके बाद? इसके बाद कफन की जेब नहीं होती। ये मैंने नहीं कहा, मैं चुराता नहीं हूं किसी के जुमले, अगर किसी का जुमला हो तो नाम ले देता हूं। मुमकिन है किसी और दानिश्वर ने भी कहा हो, लेकिन एक सहाफी का मैंने पढ़ा, उसके नाम से हसन निसार ने किसी की मौत पर यह कहा है, लेकिन अब भी समझ में किसी की ना आए तो भाई हम क्या करें या हसन निसार क्या करें। उसने कहा भी कफन की जेब नहीं होती, यानी इतना अरबों खरबों बेईमानी से कमाया कहाँ गया? आगे वालों को फिर भी समझ में नहीं आ रहा तो फिर कैसा डरना? मगर वो इज्जत जो हुसैन देता है बाकरुन नम्र को, कैसी इज्जत दी है, दी है ना। हालांकि क्या क्या पेशकश आले सऊद ने नहीं की है उस जवान मर्द को, ये ले लो ये ले लो, खामोश हो जाओ। अरे कहाँ से खामोश हो जाएगा, कैसे खामोश हो जाएगा? उसने लुकमा खाया है हुसैन के मकतब का, वो कहाँ से खामोश हो जाएगा? उसके बच्चे और वो पला है हुसैन के तबर्रुक पे, वो कहाँ से चला जाएगा कहीं और? तो यही है ना उसूल, यही है। लिहाजा बस हटना मत, यही रास्ता। जितने भी थे जनाब इब्राहिम जनाब याकूब अपने बेटों को यही कह के जा रहे, फला तमुतुन्ना इल्ला वअंतुम मुस्लिमून, इस्लाम पर रहना, मुसलमान बन के रहना। झगड़ा ही सारा इसी बात का है, इसी बात पर तो सारी लड़ाई हो रही है ना, कि जितने भी हैं, मैंने अभी क्या मिसालें दी आपके सामने कि सब के सब एक तरफ होकर चाहते क्या हैं, उस दीन के रास्ते से हमें हटा दें। जिस दीन की मैंने मिसाल आपको दे दी कि अगर उसके ऊपर चल रहे हो, अल्यौम अकमलतु लकुम दीनकुम, क्या चीज मुकम्मल हुई है भाई? नमाज रोजा आ गया, सब आ गया, अब ऐलान हो रहा है मुहाफिज का, यानी ये सब तो करना ही है इस दायरे के अंदर, ये सब दायरा है, ऐसे ही है ना। अल इस्लाम अला खमसते अशिया, इमाम रजा अलैहिस्सलाम की हदीस, और भी मासूमीन से यही नकल हुआ है, अलसलात व ज़कात व सौम व हज व जिहाद, ये पांच चीज़ें हैं। बुनी अल इस्लाम अला खमसत अशिया, ये है असली इबारत। बुनी अल इस्लाम यानी इस्लाम की बुनियाद जो है वो इन पांच चीज़ों पर बुनियाद, नमाज, रोज़ा, हज, ज़कात, जिहाद। उस ज़कात को खुम्स के माने में भी आप ले लें, मसला नहीं। और ये ना समझिएगा कि हमारे यहाँ ज़कात ही नहीं है। अक्सर लोग कहते हैं हमारे यहाँ ज़कात है, को खुदा के बंदो किसने का ज़कात नहीं, जिस पर निसाब पूरा हो जाए ज़कात है। और हमारे जितने दीदार ज़मींदार हैं 80% तो एग्रीकल्चर लैंड है आपके यहाँ, वो सब ज़कात देते हैं, वो शिर भी देते हैं, सब देते हैं, ऐसा थोड़ी है। हाँ, वो एक निसाब है, वो निसाब पूरा हो जाए तो ज़कात दी जाएगी। ये कभी भी ना समझना कि अक्सर हमारे लोग कहते हैं हमारे यहाँ तो ज़कात है, किसने का ज़कात नहीं। कुरान मजीद में जितनी बार नमाज का जिक्र है उतनी ही बार, तो अगर ज़कात की कोई अहमियत ही नहीं तो कुरान मजीद हुक्म क्यों दे रहा बार बार? और जिस सीगे के साथ नमाज है उसी सीगे के साथ जकात है, अकीमुस सलात आतु जकात, مقیمین الصلات، مقاوز زکات، یہ جد موتو زکات، یہ جتنے بھی سیغے سے اقام الصلات، اتا زکات، اتا زکات، جس سیغے کے ساتھ یقیمون الصلات، یوتون زکات، سمجھ میں آ رہی ہے بات؟ جس سیغے میں جتنی بار، سینکڑوں بار نماز، سینکڑوں بار زکات، تو خدا کے بندو اگر اس حکم کی اہمیت ہی نہیں تھی تو نماز کے ساتھ اس کو رکھا ہی کیوں گیا؟ تو دین پورا کا پورا لینا ہے بھائی، دین آدھا توڑی لینا ہے، تو زکات کا حکم نہیں ہے، اٹھا نہیں ہے، حکم ہے زکات کا، مگر جب نصاب پورا ہو جائے تو زکات دینا ہے، شہر میں بھی اگر وہ نصاب پورا جائے تو اسے بھی زکات دینی ہے، اور دیتے سب ہمارے انٹیریئر میں جو دینے والے ہیں، جو نہیں دینے والے وہ یا خمس بھی نہیں دیتے، آپ ان سے لے لیں گے کیا زبردستی؟ چلو خمس تو ہے نا، وہ کہیں گے آگے مولویوں کے خاص ٹاپک پر، نہیں بھائی میرا ایسا یہ چکر نیم ہے، نہ میں آپ سے مانگتا ہوں نہ میں لیتا ہوں، میرا مسئلہ یہ نہیں، مگر میں تو حکم بتانے کا پابند ہوں، ہے نا خمس، تو کتنے دے دیتے ہو؟ سارے دیتے ہو کیا؟ انصاف سے بتاؤ، دیتے ہو سب؟ ایسی زکات ہے بھائی، واجب ہے، جس پر نصاب ہو گیا دے گا، نہیں دیتا تو گناہگار ہوتا ہے، یہ کس نے کہا کہ زکات ہے نہیں؟ زکات کے بغیر کیسے ہوگا؟ جتنی بار نماز کا حکم ہے اتنی ہی بار زکات کا بھی۔ الیوم اکملت لکم دینکم، کیا دین مکمل ہو گیا؟ احکام تو سارے آ گئے، بنی الاسلام علی خمسۃ اشیاء، ان پانچ چیزوں پر اسلام کی بنیاد ہے، ان پر کھڑا ہے اسلام، علی الصلاۃ والصوم، نماز، روزہ، حج، زکات، جہاد، اور ان پانچوں کے گرد پہرا کس کا ہے؟ ولایت کا، ولایت کے حصار میں۔ اب مولایت کے اعلان کا مفہوم سمجھ میں آیا کہ مولایت کو ان سب سے بڑا درجہ، ولایت کو ان سب سے بڑا درجہ حاصل، کیوں؟ دین مکمل ہو نہیں سکتا جب تک اس دین کا محافظ نہ آ جائے، احکام پہلے آ گئے، جب احکام مکمل ہو گئے تب اللہ کے رسول نے محافظ کا اعلان کیا، یعنی ولایت کا اعلان کیا، کہ جو ولایت کے دائرے میں رہ کر یہ احکام انجام دے گا وہ تو پہنچیں گے درجہ قبولیت تک، اور جس نے ولایت کے دائرے سے نکل کر کام انجام دینے کی کوشش کی تو وہ دین کو سمجھا ہی نہیں۔ دین کی حفاظت کے لیے ولایت ضروری ہے، کس کی حفاظت کے لیے؟ دین کی حفاظت کے لیے، اسی کے لیے سارا کچھ کیا گیا کہ الیوم اکملت لکم دینکم، آج دین مکمل ہو گیا، احکام نہیں، احکام تو پہلے آ گئے، یعنی نظام مکمل ہو گیا، اب تم مانو یا نہ مانو، عمل کرو یا نہ کرو۔ اب آئیے آج جو بات شروع کر رہا ہوں، کل اس کی تفصیل، کیونکہ وقت محدود ہے، ختم ہونے جا رہا ہے وقت آج کی تقریر کا انشاءاللہ، تو اب میں آگے کی بات آپ کو بتاتا چلا جاؤں، جو کل انشاءاللہ زندگی رہی تو جہاں سے بات کو آگے بڑھائیں گے۔ ایک صلوات بھیج دیجئے محمد آل محمد پر۔ بھائی اتنے فرقے، اتنے مذہب، اتنے مشرب، اتنے مسلک، اتنے مکاتب، سارے اسلام کا نام لے رہے، ہم کہاں جائیں، ہے نا؟ چھوڑو بھائی اس کو، اپنا کام کرو، اور دوسرے سیاسی نظام میں ان کے پیچھے چلیں گے؟ اچھا جی، بڑے فرقے ہیں، مذہبی فرقے بہت ہیں ہمارے یہاں، سیاسی فرقوں کے بارے میں آپ کا کیا خیال ہے؟ چلو بھائی، مذہب نے تو اتنے سارے فرقے بنا دیے تو سیاسی لوگ تو ایک ہو جاتے نا، اس پر تو اعتراض ہے، اور صاحب اتنے مذہبی فرقے، ابھی میں نقضی جواب دے رہا ہوں، نقضی جواب، عقلی اور اصولی جواب تو بعد میں آئے گا، ابھی تو میں نقضی جواب دے رہا ہوں ان کو۔ اچھا بھائی، بہت ہیں تو آپ تو بڑے عقل مند لوگ ہیں، آپ تو بڑے دانش مند لوگ ہیں، پھر آپ کے اتنے سارے سیاسی مشرب کیوں ہیں؟ پھر اتنے سارے سیاسی مکتب کیوں ہیں؟ پھر اتنی ساری سیاسی پارٹیاں؟ او خدا کے بندو، آج بھی کوئی بھی جاؤ صبح، کل پرسوں تو چھٹی ہے، منڈے کو جا کے میری تصدیق کر لینا، یا مجھے جھوٹا ثابت کرنے کے لیے چلے جانا، جاؤ الیکشن کمیشن میں جا کے دیکھو، آج بھی سیاسی جماعتوں کی تعداد زیادہ ہے، مذہبی کم ہے۔ مذہبی فرقے 73 نا، مطلب 73 فرقے، تو جاؤ اپنا الیکشن کمیشن جا کے دیکھ لو، تمہیں پتہ چل جائے گا کہ مذہبی فرقے زیادہ ہیں، ان کی جماعتیں زیادہ ہیں یا سیاسی جماعتیں۔ تو بھئی یہ سیاسی مکتب کیوں؟ مذہب نے تو لڑا دیا، مذہب نے تو فرقے پیدا کر دیے، تو یہ سیاسی فرقے کیسے؟ یہ سیاسی قتل عام کیسا؟ یہ سیاسی غنڈہ گردی کیسی؟ یہ سیاسی مکاتب کیسے؟ خوریزی، قتل و غارت گری؟ آؤ، دو طرح کی قتل و غارت گری تم کو بتاتا ہوں، اور دونوں کا تعلق مذہب سے نہیں ہے۔ پچھلی صدی میں कितनी जंगें असीम हुई? दो। पता है ना भाई बच्चों को, वैसे बच्चों को तारीख वारीख पढ़ाई नहीं जा रही है, अल्लाह रहम करे इनके हाल पे। तो इनको मोबाइल हाथ में दे दिया कि सारा इल्म इसके अंदर है, सारा इल्म ये मोबाइल देके इनको जहालत के गार में धकेल दिया गया है। वो तो समझते हैं कि सारा इल्म इसमें है, गूगल में इसमें है। नहीं, ये इल्म इधर है, ये मेमोरी, कायनात की सबसे बड़ी मेमोरी अल्लाह ने तुम्हारा दिमाग दिया है। इसके आगे सब फेल है, इसके आगे सब फेल है। इधर मोबाइल में वायरस आया, बैठा रो रहा है, क्या वायरस आ गया, मेमोरी गुम होगी, सारा पढ़ा लिखा एक मिनट में जाहिल बन गया है ना, जाहिल हो गया। क्या तो मेरा तो लैपटॉप गिर गया कुएं में, मैं क्या करूं, सारा किताब खाना गया, 5,000 किताबें थी अंदर। अगर किताब खाने में लगी हुई होती तो अल किताब अल किताब अल किताब, कयामत तक किताब किताब किताब। किताब से जिसने दोस्ती छोड़ी तबाह हो गया। इसीलिए बड़े बड़े खास ममालिक में मैं जानता हूँ कि वहाँ पाबंदी लग गई है बच्चों के मोबाइल के इस्तेमाल पे। जिसने ईजाद किया ना, वो भी परेशान है कि मेरे बच्चे जाहिल हो गए, ये रख के वो समझ रहे हैं काबिल ना, जाहिल हो गए, उनको कुछ नहीं पता। और फिर आजकल तो कुछ और ही काम चल रहा होता है वहाँ, मालूमात मालूमात कैसी अब्बा से दिलवा लिया। अब्बा इसमें पूरी ज़िंदगी है मेरी, पढ़ूंगा सारे, पता नहीं क्या क्या नोट्स लूँगा, क्या लूँगा। अब्बा बेचारा ला के देते हैं, ले भैया इसकी बड़ी पढ़ाई की ज़रूरत, कॉलेज की ज़रूरत है, इसकी यूनिवर्सिटी की ज़रूरत है। वो क्या क्या गुल खिलाता है ये आप भी जानते हैं, मैं भी जानता हूँ। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, है ना। मेमोरी की बात कर रहा हूँ, मेमोरी की बात कर रहा हूँ कि जितनी भी मेमोरी है सबके साथ महब हो जाएगी। दीन मुकम्मल हो गया, दीन कामिल हो गया, फिरके इतने सारे बन गए। दो जंगें हुई, जंग अजीम कितनी हुई, दो। इन दो जंग अजीम में कौन सी मजहबी जंग थी भाई? मंडियों की जंग थी। किसकी जंग थी? मंडियों की। अगर मंडी लफ्ज नहीं समझ में आता, मार्केटों की जंग थी। थोड़ा सा भी पढ़ा लिखा आदमी मेरी बात को समझ सकता है कि मुआशी जंग थी, मंडियों पे कब्जे की जंग थी, तेल पे कब्जे की जंग थी, पूरी जंग मुआशी थी, पूरी जंग मुआशी। और किसके दरमियान थी? एक ही मजहब के लोगों के दरमियान थी। जंग अजीम भी अव्वल भी और जंग अजीम दोवम भी। कितने करोड़ लोग मरे थे जाके खुद पढ़ लेना। इन दोनों जंगों में 25 करोड़ से ज्यादा, जितनी तुम्हारी आबादी नहीं है ना मुल्क की। यहां बैठा हूं मिंबर पे, हवा में बातें नहीं कर रहा हूं आपके साथ, और रिकॉर्ड हो रही है मेरी बातें, मैं भी जानता हूं। 25 करोड़ अफराद लुक्मे अजल, और लाखों बल्कि 1 से 1.5 करोड़ अफराद लापता, जिनका आज तक पता ही कुछ नहीं। 1.5 करोड़ मजाक के ना, लापता असीरों का कोई हिसाब किताब नहीं। एक असीर को तो मैं जानता हूं जो जंग अजीम के 50 साल बाद रिहा होकर गया है किसी मुल्क से, अपने मुल्क में, हमारे मुल्क से गया था। वो पागल पागल था, पागल था, लेकिन उसको वहां बड़े बड़े एजाज मिले जब वो अपने मुल्क पहुंचा, पागल हो गया, उसे वो पागलपन में मर गया। तो ऐसी जंग हुई थी वो, जिसके असरात आज तक है, जिसके असरात, जिसमें एटम बम इस्तेमाल किए। एटम बम किसने इस्तेमाल किए? आपके चहीते अमरीका बहादुर ने। आपसे मुराद आप नहीं है, समझ गए ना, ये आप मेरा गायब इशारा होता है, ये एक खलाई इशारा होता है। ये लफ्ज भी आजकल मार्केट में आ गया है। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, है ना। तो कितने लोग मरे? करोड़ों लोग। दो जंग अजीम में एक ही मजहब के मानने वालों ने एक दूसरे को गाजर मूली की तरह काट दिया। कौन सी इस्लामी जंग थी? कौन सी मजहबी जंग थी? अगर इसराइल को भी बनाना था तो मजहबी जंग नहीं थी, मुआशी जंग थी। क्योंकि वो जान चुके थे कि ऑयल फील्ड्स हैं, मुस्तकबिल दुनिया का इस तेल पर है और इस जमीन में तेल है। मार्केटों की लड़ाई थी, अब भी मार्केटों की लड़ाई है। रूस, चाइना, अमरीका, फ्रांस, ये सब किसकी लड़ाइयां लड़ रहे हैं? मार्केटों की लड़ाइयां लड़ रहे हैं। सारी मुआशी जंगे हैं। अब इसमें यह अलग है कि मफादात किसी के किसी के साथ। कुदरत कभी कभी ऐसा भी करती है कि जालिम को जालिम से टकरा देती है। टकराती है नहीं टकराती? तो अगर ये जालिम से जालिम टकरा रहा है तो ज्यादा खुशफहमी में ना रहना। ओहो, इतनी बड़ी ताकतें हमारी हिमायत के, नहीं, उनके मफादात हैं। कुदरत ने ऐसा फंसाया उनको कि उनके पास कोई चारा नहीं है और कोई रास्ता नहीं है। जालिमों को जालिमों से टकराता है, کیوں ٹکراتی ہے مشیت؟ تاکہ تمہیں اطمینان رہے، تم مطمئن رہو کہ اگر تم پریشان ہو تو پریشان نہ ہو، ایک طاقت اوپر ہے، ان کی سازشوں کو سب دیکھ سکتے ہیں، آپ بھی دیکھ سکتے ہیں، میں بھی دیکھ سکتا ہوں، لیکن وہ طاقت جو اللہ نے پردہ غیب میں تمہاری مدد کے لیے رکھی ہے، وہ کیا کر رہا ہے، وہ کیا منصوبہ بندی کر رہا ہے، یہ کوئی بھی نہیں جانتا دنیا میں۔ کسی کے علم ہے تو بتا دو، کوئی جانتا ہے؟ تو وہ پردہ غیب میں، وہ بھی ایک پلاننگ، وہ بھی ایک منصوبہ بندی چلی، پیرالل چل رہی، سارا سسٹم پیرالل چل۔ کل انشاءاللہ یہاں سے بات کو ہم آگے لے کر چلیں گے، جو فرقہ بندی اور یہ سب، یوں ہو گیا، یوں ہو گیا، یوں ہو گیا، یوں ہو گیا۔ تو میرے بھائی اتنا تو بتا دو، سیاسی فرقے کتنے ہیں؟ وہ تو بے شمار ہیں۔ سیاسی منشور کتنے ہیں؟ یہ بھی بتا دو، اتنے جتنی پارٹیاں اتنے منشور ہیں کہ نہیں ہیں؟ تو بھائی تم ہی ایک ہو جاؤ، بھائی مذہب تو لڑ رہا ہے نا، فرقے تو لڑ رہے ہیں، فرقے واریت پھیلا رہے ہیں، تو آپ ایک ہو جائیے نا، آپ سارے کیوں نہیں ایک ہو رہے؟ لیکن دوسری جنگیں کون سی؟ ایک جنگ تو میں نہیں بتا دی، دوسری جنگ کہ یہی شیطان صفت حکمران جب جب انہیں وقت پڑا، رومن امپائر سے لے کے آج تک، اس زمانے سے لے کے آج تک، ایتھنس کے وہ الیگزینڈر کی حکومت ہو، سکندر اعظم، وہاں سے لے کر آج تک، جب جس حکمران کو ضرورت پڑی اس نے مذہب کو جنگی آلے کے طور پر استعمال کیا، ٹول کے طور پہ، آلہ یعنی ٹول، آلے کے طور پہ استعمال کیا، مذہب کو آگے کر دیا۔ آج بھی یہ نہیں ہوتا، لوٹ مار کرنی ہے، کسی کی زمین پہ قبضہ کرنا ہے، وہاں جا کے ایسی حرکت کر دو کہ دوسرے دن سارے مسلمان جمع ہو جائیں گے، نہیں جماؤں گے، جلا دو، لوٹ لو، مار دو، جن کا مذہب سے کوئی تعلق نہیں وہ بھی آ جائیں گے، لوٹو، ختم کرو ان کو، انہیں نے توہین کی ہے، ہمارے مذہب کی توہین کرنے والا وہی ہے بدبخت، جس کے پاس تیل کے کنویں ہیں پورے کے پورے۔ صلوات بھیجیے محمد آل محمد پر۔ خیر، دوسری لڑائی یہ ہے، مذہب کے نام پر جو مذہبی لڑائی نہیں ہے اس کے پیچھے بھی اپنے، اور یہ ایلیمنٹ ہر جگہ ہے، یاد رکھنا، کھل کے بات کر رہا ہوں، کوئی خوف نہیں، کوئی تقیہ نہیں ہے۔ ہمارے یہاں غصبی زمین پہ نماز ہوتی ہے؟ بتاؤ، ہو سکتی ہے؟ جو غلط ہے وہ غلط ہے، حلال محمد قیامت تک حلال، حرام محمد قیامت تک حرام۔ جب غصبی زمین پر نماز نہیں ہو سکتی، کسی کی زمین غصب کر کے ماتم ہو سکتا ہے؟ ڈرو مت، سچ بولو، سچ بولتے ہوئے مت ڈرا کرو، اسی لیے تو یہاں سے سچ بولتا ہوں تاکہ تمہیں ہمت ملے۔ جب غصبی زمین پہ نماز نہیں ہو سکتی، غصبی زمین پہ مجلس ہو سکتی؟ غصبی زمین پہ نماز پڑھنے سے جب اللہ راضی نہیں ہے، غصبی زمین، کسی کی زمین پہ قبضہ کر کے علمگار دینے سے عباس راضی ہو جائے گا؟ کھل کے بتاؤ، میں بہت بڑا رسک لے کے یہ بات کر رہا ہوں، کم از کم یہاں بیٹھ کے تو میرا ساتھ دو جو میں بات کر رہا ہوں، بتاؤ کیا میں غلط کہہ رہا ہوں کہ جب کسی کی زمین غصب کر کے نماز نہیں ہو سکتی، وضو نہیں ہو سکتا، عبادت نہیں ہو سکتی، تو کسی کی زمین پہ قبضہ کر کے عزاداری ہو سکتی ہے؟ کسی کی زمین پہ قبضہ کر کے علم لگا کے عبادت ہو سکتی ہے؟ ایکسپلائٹ کرتے ہیں تم کو، یہ استحصال کرتے ہیں تمہاری محبتوں کا کہ ہم اس نام پہ بلائیں گے پوری قوم چلی آئے گی۔ اعلان کر رہا ہوں، چلی جائے پوری قوم، یہ آدمی نہیں جانے والا۔ لبے لبے لبے، جس کی مرضی، جس کی مرضی، یا اللہ، جس کی مرضی، مذہب کو اپنے مقاصد کے لیے استعمال کرے، پوری قوم کو خطرے میں ڈال دے، جس کی مرضی یہ کام کرے کہ ابھی ایک میسج چلاؤں گا، ابھی پوری قوم آ جائے گی، جائے پوری قوم، یہ نہیں جانے والا، چاہے اپنے آدمی مجھے مار دیں، مگر غلط غلط ہے، ہمیشہ غلط کہوں گا، غلط غلط ہے۔ فراڈیوں کے ہاتھوں میں کھیلنے والا نہیں ہے حسن ظفر، بلیک میلروں کے ہاتھ میں چلنے والا نہیں ہے حسن ظفر، کہ یہ سارے الٹے کام کرو اور پھر قوم کو خطرے میں ڈالو، اور پھر جواب میں کہ سب پوری قوم پہنچ جائے، پوری قوم پہنچ جائے، اصل حقیقت کسی کو پتا نہیں ہے. صبح سے لگے میں میسج دے فارورڈ 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 فارورڈ, کیا ہو رہا ہے؟ تماشا بنایا ہوا ہے مذہب کا. ہاں جہاں ہمارا حق ہے الحمدللہ, خدا کا شکر ہے, کیا ہم نے وہاں پہ اپنے حق سے ہاتھ اٹھا لیا؟ کس کی مجال ہے کہ ہمارے حق کو ہم سے چھین لے؟ اپنا خون دے کے, اپنی جانیں دے کے ہم نے اپنے مراکز کو بھی بچایا ہے, ہم نے اپنی عزاداری کو بھی بچایا ہے. نہیں بچایا ہے؟ پوری تاریخ گواہ, کتنی چیزیں آپ کو گناتا چلا جاؤں, بچائے نا. لیکن اگر کوئی فراڈیا آ کر, کوئی بلیک میل آ کر اور یہ سوچ لے کہ میں اس طرح سے زمین لے لوں گا, اس طرح سے بنگلے لے لوں گا, قوم تو آئی جائے گی. قوم کو تو ایک جذباتی پیغام فارورڈ کرنے کی دیر ہے بس. بڑا مشکل تھا یہ مرحلہ میرے لیے, لیکن میں کہہ گیا الحمدللہ, خدا نے مجھے اتنی ہمت دی. صلوات بھیجیے محمد آل محمد پر. بہت کچھ بھگتنا پڑتا ہے مجھے جناب, آپ کو نہیں معلوم کیا کچھ مجھے بھگتنا پڑتا ہے, لیکن الحمدللہ بڑا اللہ نے جگر بھی مجھے بڑا دیا ہے, دل بھی بڑا دیا, اب تو ویسے ہی بڑا ہو چکا ہے دل بہت. صلوات بھیجیے محمد آل محمد پر. ہاں صحیح کہہ رہا ہوں آپ, اب تو ڈاکٹر بھی کہتے ہیں کہ آپ کا دل بہت بڑا ہو گیا ہے. میں کہتا ہوں الحمدللہ, چھوٹا نہیں ہوا, بڑا ہونا چاہیے دل کو. سمجھ میں آ رہی ہے ہماری بات؟ نہیں ایسا ایسا نہیں. اللہ محمد, تمام مومن کے صحت و سلامتی کے لیے ایک بار اور بلند آواز سے صلوات عنایت فرمائیے. بس تمام کر دیا میں نے آپ کی زحمت, تمام. حسین سے سیکھو. کربلا پہنچا ہے, جانتا ہے کہ جنگ ہوگی. لوگ کہیں گے مدینے سے آئے تھے, دوسرے کی جگہ پہ جنگ کیے. بنی اسد کے لوگ کہیں گے خام خام میں ہمارے گھر کو میدان جنگ بنا دیا, ہماری زمین پہ آ گئے, جھگڑا کیا, معاذ اللہ. کہہ سکتے تھے نا بھائی, اب سمجھ میں آئی بصیرت, امام کی بصیرت. کیوں خریدا کربلا کو, سمجھ گئے نا؟ تو تمہارا امام اتنی احتیاط کر رہا ہے کہ جہاں قتل کیا جائے گا اس زمین کو بھی خرید رہا ہے. ورنہ قیامت تک لوگ کہہ سکتے تھے نا کہ بھائی یہ تو دوسروں کی زمین پر ہیں قبریں, یہ تو دوسروں کی زمین پر ہیں مزارات. فقہی مسئلہ سمجھ میں آ رہا ہے میری جو میں بتا رہا ہوں؟ کاش سمجھ جائیں لوگ اس بات کو کہ حسین نے کیا سکھایا ہے. دین, دین کی پاسداری کر رہا ہے. کوئی بھی کہہ سکتا ہے, کتابیں لکھی جا سکتی تھیں, وہ دوسرے کی زمین پہ قبضہ کیا ہوا ہے, معاذ اللہ, جو یہ قبریں دوسروں کی زمین ہے, بنی اسد کی زمین ہے. لہذا حسین نے تاریخ میں رقم کرا دیا, کوئی نہیں کہہ سکتا قیامت تک زمین میری ہے, میں نے پیسے دے کر خریدی ہے. اب سمجھ میں آیا کیوں خریدی تھی زمین؟ میری زمین. شیعوں کو قیامت تک کے لیے بتایا, دیکھو خبردار, کبھی بھی کسی دوسرے کے مال, دوسرے کی زمین پہ نظر نہ رکھنا. تمہارے مولا نے کربلا کو بھی خریدا ہے تمہارے لیے, تمہارے لیے خریدا ہے. تمہاری جاگیر ہے, جاؤ جب بھی آؤ گے اپنے حسین کی زمین پر آؤ گے, تمہارے لیے میں نے وقف کر دیا. ایسے ہی ہے عزاداران حسین. بس اب یہ حسین جسے فقیہ کہے, یہ حسین, 700-800 ملا تھے نا, مفتے تھے, جنہوں نے قتل حسین کا فتویٰ دیا تھا. آج بھی لوگ کہتے ہیں بھائی آپ کے ساتھ کتنے ہیں, فلاں کے ساتھ تو 700 مولوی ہیں, ان کا تو 800 مولوی ہیں, تو 5000 مدرسے کے لوگ ہیں, ان کا 1,00,000 مدرسے کے لوگ ہیں, 10,00,000 ہوں, 10 کروڑ ہوں. میں تو یہ دیکھوں گا کہ حسین نے معیار کیا بتایا ہے. میرے لیے کوئی معیار رکھا ہے میرے مولا نے کہ نہیں؟ ہاں کربلا میں بتا دیا, میرے غلاموں, میرے چاہنے والوں, میرے محبت کرنے والوں, میرا ذکر کرنے والوں, میرا ذکر سننے والوں, کوئی بڑی بات نہیں. میں تمہیں پہچان بتاتا ہوں, ہر دور میں ایسے مولوی ہوں گے, دین بیچنے والے ہوں گے, ضمیر بیچنے والے ہوں گے, قوم کو بیچنے والے ہوں گے. معیار بتا رہا ہوں, یہ نہ کہنا کہ کس کے پیچھے جائیں. اتنے سارے تو معاشرے میں تو ڈاکٹر بھی ہزاروں ہیں, بیمار ہو جاؤ تو گھر پہ بیٹھے رہو, کس کے پیچھے جاؤں, اتنے سارے ڈاکٹر ہیں. ایسا ہوتا ہے کبھی؟ جانا تو پڑے گا کہیں نہ کہیں, مقدمہ ہوگا, لڑنا. ارے کس کے پیچھے جاؤں, سینکڑوں وکیل ہیں, گھر بیٹھ جاؤ. نہیں جانا تو پڑے گا, اتنے سارے مولوی اپنے. نہیں معیار کیا دیا حسین نے, معیار کیا دیا؟ اچھے سے اچھا ڈاکٹر تلاش کرو گے نا, اچھے سے اچھا وکیل تلاش کرو گے نا. تو حسین معیار دے رہا ہے, ان کو مت دیکھو سینکڑوں کو, یہ دیکھو کہ میں کسے بتا رہا ہوں کہ فقیہ کون ہے. बताया है ना हुसैन ने, कर्बला पहुंचने के बाद जो खतूत लिखे हैं उनमें से एक खत किसे लिखा है? हबीब इब्न मज़ाहिर। हबीब नाम का भी हबीब है, हुसैन का भी हबीब है, आले रसूल का भी हबीब है, रसूल खुदा का भी हबीब है, इसीलिए इसका नाम हबीब है, हबीब इब्न मज़ाहिर असदी। इसको भी एक खत लिखा है गुलाम, बड़ी मुश्किल से रास्ता बना के पहुंचा। जानते खत में लिखा क्या है? फकीह कूफा, फकीह कूफा, जिसे हुसैन फकीह लिख दे उसके इल्म का, उसकी फकाहत का आलम क्या होगा? इमाम मौजूद है मगर फकीह बना रहा है। अब भी लोगों की समझ में नहीं आता हमारे, बाज लोगों की, सबकी समझ में तो आता है, बाज की समझ में नहीं आता। मौजूद है फिर भी फकीह कह रहा है, फकीह कूफा, बचपन के दोस्त हबीब इब्न मज़ाहिर के नाम हबीब, तेरा मौला हुसैन कर्बला में दुश्मनों के नरगे में आ गया है, जितनी जल्द हो सके मेरी मदद को पहुंच जा। गुलाम ये खत लेके पहुंचा, घर से मालूम हुआ हबीब बाजार गए हैं। बाजार में पहुंचा, देखा खिजाब की दुकान पर, बाजार में मिल गए, खिजाब खरीद रहे थे। कान में जाके कहा, सरगोशी की, अना कासिदुल हुसैन, बस ये सुनना था। हबीब ने हाथ पकड़ा, एक गोशे में ले गए, क्या पैगाम लाया है? अपने लिबास में छुपा हुआ, मामे में छुपा हुआ ख़त निकाला, का ये ख़त है तेरे नाम मेरे मौला का, हुसैन का ख़त है। ख़त पढ़ा, पेशानी पे बल नमूदार हुए, उसको साथ लेकर आए, मेहमान खाने में बिठाया, घर में दाखिल हुए, जौजा दस्तरखान बिछाए बैठी है। हबीब देर क्यों हो गई आने में? हबीब देर क्यों हो गई? हबीब मेरे मौला का कासिद आया था, खैर तो है ना? खैर तो है, मेरे मौला का कासिद आया था। और हबीब तेरे चेहरे पे परेशानी क्यों है? परेशान क्यों है? इससे पहले जब मौला का कासिद आता था तू बहुत खुश होता था, ये आज क्या हुआ है हबीब, इतना परेशान क्यों है तू? हबीब कहता है, मोमिना बात ही परेशानी की है, देख ये ख़त आया है हुसैन का कर्बला से, कर्बला में दुश्मनों ने घेर लिया है, मुझे मदद के लिए बुलाया है, नुसरत के लिए बुलाया है, इसलिए परेशान हो। तो कहा, परेशानी किस बात की है, सोच क्या रहा है? कहा, सोच रहा हूँ जाऊँ कि ना जाऊँ, कोई तो है नहीं साथ, पूरा कूफा तू देख रही है फिर गया है, सब ने साथ छोड़ दिया, मैं अकेला जाके क्या कर लूँगा? बस इतना सुनना था। वो मोमिना अपनी जगह से खड़ी हुई, कहते हैं कि अपनी चादर हुर पर डाल दी, ये पहन के बैठ, और कहीं है कि अपने कड़े उतार दिए, कड़े उतार के ये पहन के बैठ। उसके बाद दीवार में लगी हुई हबीब इब्ने मज़ाहिर की तलवार के कब्जे पे हाथ डाला, बेनियाम किया और कहते, तू बैठ के सोच तुझे क्या करना है, मैं अपने मौला की मदद के लिए जाऊँ। हबीब वाय हो तुझवर, यही मोहब्बत का दावा किया करता था, इसी मोहब्बत का दावा करता था, यही मोहब्बत का तकाजा है, यही गुलामी का तकाजा है। जब हुसैन खतरात में घिरा है तो तू बैठ के सोच रहा है, जाऊं कि ना जाऊं, तू बैठ के सोच, मैं जा रही हूं। बस इतना सुनना था। हबीब खड़ा हुआ, चादर सर पे डाली अपनी अहलिया के, बैठ बैठ मोमिना बैठ जा, आराम से बैठ, मैं तो तेरा इम्तिहान ले रहा था कि कूफे की दूसरी औरतों की तरह कहीं तेरी नीयत भी बदल तो नहीं गई, कहीं तू भी डर तो नहीं गई। बता भला हो सकता है कि हबीब मुझे, मेरा हुसैन, मेरा मौला, मेरा सैयद व सरदार मुझे बुलाए और मैं ना जाऊं, हबीब ना जाए, भला मुमकिन है? कासिद को खिलत दे के रुख्सत किया, गुलाम को तलब किया, एक मकाम तय हुआ, क्योंकि नाकाबंदी है ना कूफे की, ना कोई बाहर से आ सकता है ना कोई अंदर से बाहर जा सकता है, रास्ते बने हैं। एक मकाम तय किया, फला मकाम पे पहुंच, निस शब के करीब मैं तेरे पास आऊँगा और उसके बाद हम कर्बला चलेंगे अपने मौला हुसैन की नुसरत के लिए। रास्ता बनाने में देर लग गई क्योंकि हबीब कोई गैर मारूफ आदमी तो नहीं है, हर आदमी हर बच्चा तो जानता है हबीब को, और हर घर की कैफियत वो कूफा जो मुस्लिम के हाथ पर बैत किए हुए था, वो 18,000 की आबादी जासूस बन चुकी है। अब तो हर आदमी जासूस है, इब्ने ज़ियाद की खुशी के लिए चाहता है कि कोई ऐसी खबर लेके जाऊं, अपने किसी भाई को फंसवाऊं, अपने किसी भाई को बंद करवाऊं, ताकि मुझे इनाम मिलेगा, मेरे ताल्लुकात बड़े अच्छे हो जाएंगे एजेंसियों के साथ। अजीब है ना? ये है वो कड़वी और सच्ची बातें जिनसे हर मोमिन का जिगर छलनी ना हो, छलनी हो जाए तो कोई ताज्जुब ना करो। यह है आज के हालात मेरे और तुम्हारे। रास्ता बनाने में देर लगी, पहुंचे, वक्त जो तय हुआ था उससे खासी देर हो गई। जब वहां पहुंचे तो क्या देखा? गुलाम घोड़े की गर्दन पे हाथ फेर रहा है और घोड़ा बेचैनी से पैर पटक रहा है। اور کبھی آسمان کو دیکھتا ہے, کبھی زمین کو دیکھتا ہے, اور یہ غلام اسے گردن پہ ہاتھ پھیرتا جاتا ہے, کہتا جاتا ہے بس تھوڑی دیر اور انتظار کروں گا, اگر میرا مولا حبیب نہ آیا میں تجھ پہ سوار ہو کے جاؤں گا فرزند رسول کی مدد کے لیے. بس عزاداراں نے حسین, عجیب بات نہیں ہے یہ کہ ہر سال جب سے میں نے ہوش سنبھالا یہ مصائب سن رہا ہوں اور پڑھ رہا ہوں, لیکن یہ کیسا مارکہ ہے کربلا کا, یہ کیسے مصائب ہیں کربلا کے, کہ میں خود بھی جب پڑھتا ہوں تو مجھے لگتا ہے کہ میں پہلی بار پڑھ رہا ہوں. عجیب ہے یہ. گلے سے لگایا, دعا دی غلام کو, آسمان کی طرف نگاہ کر کے کہتا ہے حبیب بار الہ, یہ کیسا وقت آ گیا آل رسول پر کہ غلام آقاؤں پر سبقت کر رہے. دعا دی کہ میرے بھائی مجھے راستہ بنانے میں دیر لگی, بھلا ہو سکتا ہے حسین بلائے اور میں نہ جاؤں. اب آپ جانتے ہیں, اب تو سب کو ہی معلوم ہے کہ کوفے سے کربلا تک کا فاصلہ کتنا ہے, کم از کم 80-90 کلومیٹر تو ہے نا. چلیے بالکل آگے سے رکھیے, سرحد سے رکھیے کوفے کی, تو چلو 75-80 کلومیٹر تو ہے نا, 75 کلومیٹر. اب رات کو چلے ہیں کس پہر میں نہیں معلوم, ہاں اتنا ضرور ہے کہ فجر کی نماز پڑھنے کے بعد خیمے کے باہر انصار حسینی نے فرش بچھا دیا, مسند لگا دی, حسین مسند سے پشت لگا کے بیٹھے ہیں اور نگاہیں کوفے سے آنے والے راستے کی طرف ہیں, مسلسل اس راستے کو تک رہے ہیں. انصار بھی سمجھ گئے کہ کوئی واقعہ ضرور ہے, کوئی آنے والا ہے, اس لیے حسین کی نگاہیں مسلسل اسی طرف کیوں ہیں. اچانک گرد و غبار نمودار ہوا, جیسے ہی گرد و غبار ظاہر ہوا کوفے سے آنے والے راستے پر, حسین نے بلند آواز سے کہا اللہ اکبر. ادھر حسین نے تکبیر بلند کی, ادھر تمام انصار حسینی نے جواب دیا, سمجھ گئے کہ اب کوئی ہمارا دوست آ رہا ہے, سب نے کہا اللہ اکبر. اب جب گرد و غبار چھٹا, دو سوار نمودار ہوئے, حسین نے خوشخبری سنائی اپنے ساتھیوں کو, اپنے جان اساروں کو, جاؤ میرے بچپن کا دوست حبیب آ رہا ہے, جاؤ اس کا استقبال کرو. بس حبیب کا نام سننا تھا کہ دوڑے زہر بن قین, ابن اوسجا, نافع ابن ہلال, عباس, علی اکبر, قاسم, اون محمد, سب چلے, سب جانتے تھے کہ حبیب حسین کا حبیب ہے, سب جانتے تھے. اور آپ کربلا میں بھی جو گئے ہیں, پہلے ان کے لیے دعا کر دوں جو اب تک نہیں جا سکے, بار الہ جو اب تک نہیں گئے سب کو زیارت کربلا نصیب فرما دے, اور جو جا چکے دیکھا ہے نا کہ گنج شہیدہ میں سب ایک جگہ دفن ہے, ایک مدفن ایک زری میں. حبیب وہ حبیب ہے جس کی قبر مطہر الگ سے بنائی گئی ہے, حسین کا حبیب ہے نا, حسین کا حبیب ہے, لہذا دوڑے. ادھر حبیب نے دیکھا آتے ہوئے بنی ہاشم کو اپنی طرف, اور قمر بنی ہاشم تو سب سے نمایاں, اتر گیا گھوڑے سے فوراً فوراً اترا, آگے بڑھ کر دست بستہ عرض کرتا ہے فرزند بوتراب میں اس قابل نہیں ہوں کہ علی کا بیٹا میرے استقبال کے لیے. ارے عباس نے دوڑ کر گلے سے لگایا, سینے سے لگایا, حبیب میرے مولا ہی نے تو بھیجا ہے تیرے لیے, میرا مولا بہت خوش ہے تیرے آنے سے, میرے مولا کے چہرے پہ تبسم ہے, خوشی ہے حبیب. کتنے دنوں کے بعد عباس نے اپنے مولا کے چہرے پہ تبسم دیکھا ہوگا تو خود عباس کا کیا حال ہوگا خوشی سے. اپنے حلقے میں, اپنے جھربٹ میں, اپنے جلو میں عباس اور حبیب کو لے کر آ رہے ہیں سب. حبیب جو ہی خیمہ گاہ سے قریب ہوا, زانوں کے بل چلتا ہوا آگے بڑھا, حسین کے قدموں میں سر رکھ کے بس ایک سوال پوچھتا ہے, مولا مجھے دیر تو نہیں ہوئی آنے میں؟ یہ نہیں پوچھا ان کا کتنا لشکر ہے آپ کے ساتھ کتنے, بس اتنا پوچھا دیر تو نہیں ہوئی. حسین نے سینے سے لگا کے سر اٹھا کر کہا نہیں حبیب, بہت صحیح وقت پہ آ گئے تم, بالکل صحیح وقت پہ آئے. ابھی حبیب اب تمام انصار حسینی سے معانقہ کر ہی رہے تھے کہ فضہ پہنچی اور سلام کہا, حبیب تجھے مبارک ہو, حبیب تجھے مبارک ہو. حبیب حیران ہو کر کہتے ہیں اماں فضہ کس بات کی مبارک بات دے رہی ہیں؟ کہا تجھے کیوں نہ مبارک بات دوں, میری شہزادی ثانیہ زہرا نے تجھے سلام بھیجا. میری شہزادی فرماتی ہیں فضہ جا, میرا بھائی حبیب آیا ہے, میرے بھائی کو میرا سلام کہہ دے اور کہہ دے کہ تیرا بہت شکریہ اس مشکل وقت میں تو ہماری مدد کے لیے آیا, تو نے بڑا احسان کیا. بس اتنا سننا تھا حبیب نے اپنا ماما پھینک دیا, गरेबान चाक किया, खाक उठा के सर पे डालता है, मुंह पीट पीट कर चिल्लाता है, बार इलाहा ये कैसा वक्त आ गया आले रसूल पर, शहजादियां गुलामों को सलाम भिजवा रही हैं, बस आजादाराने हुसैन मसाइब खत्म हुए, मगर हमेशा मैं एक दो जुमले पढ़ता हूं कि हबीब, अरे हबीब तुझे नहीं मालूम जैनब को अपने भाइयों पे कितना मान है, अपने भाइयों पे कितना नास करती है जैनब, मुतमईन है जैनब तेरे आने से, कि जिस जैनब के इतने भाई हो किसकी मजाल है उस जैनब के सर से चादर छीनेगा, उस जैनब के बाजुओं में रसन बांधेगा, उस जैनब को बाजारों में बेपर्दा फिराएगा। लेकिन ए हबीब असर आशूर के बाद यही जैनब अपने एक एक भाई को आवाज देती रही, अला लानतुल्लाह अलल कौमिज़ ज़ालिमीन।